गांधी साहब, जैसे हालात होते हैं वैसी सोच बन जाती है इंसान की, और पाकिस्तान में जो इस वक्त हालात हैं उसमें हमने ये बात तो कभी सोची नहीं है कि हुक्मरानों के भी कुछ हकूक हो सकते हैं। इस पे कुछ रोशनी डालिए।
हम तो चूंकि रसूलुल्लाह सल्लम की हिदायत और कुरान मजीद की तालीमात की रोशनी में गुफ्तगू कर रहे हैं, तो हमें ये मालूम है कि कुरान ने भी और रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने भी हमें इसका पाबंद कर दिया है कि जो भी हमारे यहां इज्तिमाई नज्म बन जाए, जैसे पाकिस्तान का एक नज्म बन गया है, हम उसके वफादार रहे। हदीसों में इसको सुल्तान और अल जमा से ताबीर किया गया है, और ये फरमाया गया है कि अगर कोई शख्स इस सुल्तान से, इस अल जमा से शिबरन यानी एक बालिश्त बराबर भी अलग होता है, खराजा मिन सुल्तान शिबरन, तो वो जाहिलियत की मौत मरेगा। इससे ये तालीम दी गई है कि नज्म इज्तिमाई असल में लोगों को अमन फराहम करता है।
सही।
इसी के जरिए से दुनिया के अंदर कत्लो गारत को रोका जाता है, लोगों के खिलाफ जुल्म और उद्वान को रोका जाता है, इसलिए इसका एहतराम कायम होना चाहिए।
सही।
इसका एक लाजमी नतीजा ये है कि फिर कानून बनाया जाएगा, कुछ जाब्ते होंगे, कुछ लोगों को जिम्मेदारियां दी जाएंगी, तो उनकी इताअत हम पर लाजिम कर दी गई। यानी जब हुक्मरान मुंतखब होकर आ गए, उन्होंने जिम्मेदारी संभाल ली, तो हमारा फर्ज है कि हम उनके साथ इताअत का रवैया रखें, यानी जो कानून बनाया जाए उसकी पैरवी करें। कदीम जमाने में इसको अमीर की इताअत या इमाम की इताअत से इसलिए ताबीर किया जाता था कि उस वक्त बराए रास्त फर्दी अहकाम दे रहा होता था।
सही।
कोई दस्तूर कानून इस तरह नहीं बने हुए होते,
और इंस्टीट्यूशंस भी मौजूद
और इदारे भी नहीं थे।
सही।
अब नौयत बिल्कुल तब्दील हो गई, यानी अब ऐसा नहीं है कि जरदारी साहब या गिलानी साहब या नवाज शरीफ साहब या कोई और आपको बराए रास्त हुक्म देगा, ऐसा नहीं होता,
नहीं होता।
बल्कि अब आपने कुछ इदारे बना दिए, उनके जरिए से उन अहकाम की तनफीज हो रही होती है। पार्लियामेंट कानून साजी करती है, अदलिया फैसले करती है, पुलिस या दूसरे इंतजामी इदारे कवानीन का निफाज करते हैं।
सही।
तो जो कवानीन भी बना दिए जाए उनकी इस स्पिरिट के साथ इताअत करना कि जिसमें आप खलवत व जलवत में यह महसूस करें कि आप अपने खुदा के सामने जवाब दें।
सही।
यानी कानून की पाबंदी दर हकीकत अल्लाह के पैगम्बर के अहकाम की पाबंदी है। कानून में कोई खामी है, कोई गलती है, कोई खराबी है, तो उसको हम दूर कराने की कोशिश कर सकते हैं, लेकिन जब तक कानून बना दिया गया है उस वक्त तक उसकी इज्जत और उसका एहतराम कायम रहना चाहिए। बहुत कम लोग इस चीज को महसूस करते हैं कि कानून की पाबंदी हमारा मजहबी फरीजा है। हमारे पैगम्बर ने हमें इसका पाबंद किया है, कुरान मजीद ने इसका पाबंद किया है, अतीउल्लाह व अतीउर रसूल व उलुल अम्र मिनकुम, यानी बतौर खास ये हिदायत की गई कि अब जब तुम्हारा नज्म इज्तिमाई वजूद में आ रहा है तो अल्लाह की इताअत करो, अल्लाह के पैगम्बर की इताअत करो,
और
जिनको तुम्हारे अंदर से तुम्हारा हुक्मरान बना दिया जाए
सही।
उनकी इताअत करो। तो इताअत के बगैर कोई नज्म चल नहीं सकता।
देखिए,
किसी भी इदारे को जब आप कायम करते हैं तो उसमें लाजमी तौर पर यह तय करना पड़ता है कि कुछ लोगों को हुक्म देने की जगह पर होना होगा और कुछ को अहकाम
मानने की जगह पर होना होगा,
और रियासत सबसे बड़ा इदारा है। फिर रियासत के तहत बहुत से इदारे वजूद में आ जाते हैं। तो सबसे पहला जो फर्ज है हमारा और जो हुक्मरानों का हक है वो ये कि जो कानून वो बना दें उस कानून की हम इताअत करें जब तक हम उसे तब्दील नहीं करा देते।
गांधी साहब, ये बताइए कि बुखारी शरीफ में जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद है कि आप सब्र करें, अगर आपको हुक्मरानों की कोई बात पसंद नहीं आ रही तो भी आप सब्र करें, ऐसा क्यों है?
उसी वजह यह है कि जिस जमाने में रसूलुल्लाह सल्लम ये बात फरमा रहे थे उस जमाने में इस्तिब्दादी हुकूमतें कायम होती थी।
सही।
यानी हुकूमतें जोर बाजू से कायम हो जाती थी, लोग ममालिक को फतह कर लेते थे, और जब इस तरह की हुकूमतें कायम हो जाएं तो फिर ये आसान नहीं होता कि आप उनसे इख्तलाफ करें। ये दुरुस्त है कि रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम ने हमें यह हिदायत फरमाई कि अगर आप सच्चाई की बात कहते हैं और किसी जालिम सुल्तान के सामने कहते हैं, यानी कलमत अदल इंदा सुल्तान इन जायर, अगर किसी जालिम सुल्तान के सामने, जालिम बादशाह के सामने आप अदल की बात करते हैं, हक की बात करते हैं, इंसाफ की बात करते हैं, तो ये अफजलुल जिहाद है।
सही। उससे भी बढ़कर है, जिहाद से भी बढ़कर
बहुत बड़ा जिहाद है।
सही।
ये अपनी जगह दुरुस्त, लेकिन सवाल ये है कि क्या लोग रोज जिहाद कर सकते हैं? वो अपने घर बार छोड़कर निकल सकते हैं?
वो
ताजीब बर्दाश्त कर सकते हैं?
वो तो नज़्म ज़ब्त का मसला बन जाएगा।
उस वक्त तो सूरत हाल ये थी कि अगर आपने हुक्मरान पे तनकीद कर दी है तो इसका इम्कान है कि आपकी जिंदगी जेल में गुजर जाए।
सही।
तो इस वजह से लोगों को ये तलकीन की गई कि वो तनकीद करें, अमर बिल मारूफ और नहीं अनिल मुनकर भी करें।
सही।
लेकिन इसके साथ सब्र करना भी सीखें।
सही।
ऐसा ना हो कि इसके नतीजे में एक चीज को हासिल करते करते वो बहुत बड़ी कोई दूसरी चीज खो दें।
सही।
अब चूंकि जमहूरी रवायात कायम हो गई है और हमारे यहां एहतजाज करना, तनकीद करना, अपनी बात कहना, जराए ब्लाग के जरिए से अपनी बात पहुंचाना, یہ جمہوری کلچر کا حصہ بنا دیا گیا ہے.
صحیح.
اس وجہ سے اب آپ کو اس میں بڑی آسانی محسوس ہوتی ہے. اگر بے صبری کے ساتھ آپ کو اقدام کریں گے تو وہ غیر حکیمانہ ہو جائے گا, اور غیر حکیمانہ اقدام سے فائدے کی بجائے الٹا نقصان ہو جائے گا.
اگر اس کو آج پہ ہم اپلائی کریں اسی بات کو, تو کیا یہ جو ہم ایک دور مکمل نہیں کرنے دیتے حکومتوں کو, بار بار بیچ میں انٹرفیرنس ہوتی ہے, بار بار بیچ میں انٹروینشن ہوتی ہے, اس سے ایک اس طرح کا سلسلہ چل پڑا ہے کہ ہم ترقی کی طرف تو کم ہی جا رہے ہیں, تنزلی کی طرف جائے جا رہے ہیں, اس کو اس پہ اپلائی کیا جا سکتا ہے؟
یہ صبر ایک ایسی صفت ہے کہ جب بھی اس کی تلقین کی جائے گی یہ اس بنیادی اصول پر قائم ہوگا کہ جہاں آپ کے لیے کسی چیز کا حصول ممکن نہیں رہا, آپ کو اپنے موقف پر قائم رہنا ہے لیکن بہرحال وقت کا انتظار کرنا ہے.
صحیح.
چنانچہ یہی وجہ ہے کہ نبی صلی اللہ علیہ وسلم کو اپنی دعوت کے نتائج کے بارے میں جب تلقین کی گئی تو فرمایا وصبر لحکم ربک, خدا کے فیصلے کے انتظار تک صبر کرو.
صحیح. یعنی پیغمبر کو بھی صبر کا کہا گیا,
تلقین کی گئی اس بات کی, بلکہ اس میں مثال دی گئی حضرت یونس کی سورہ قلم میں, اور یہ کہا گیا کہ ولا تکن کا صاحب الحوت, وہ مچھلی والے یونس کی طرح آپ کہیں بے صبری نہ اختیار کر لیں. تو بے صبری در حقیقت حکمت کے منافی ہے. حکمت کا تقاضا کیا ہوتا ہے؟ آپ اپنے سامنے ایک ہدف قائم کر لیتے ہیں, مثال کے طور پر ہمیں حکومت کی اصلاح کرنی ہے, نظام کی اصلاح کرنی ہے, ہم اپنے لیے ایک ہدف مقرر کر لیتے ہیں. اب ہم یہ دیکھتے ہیں کہ ہمیں میسر حالات کیا ہے, ان حالات میں بہتر حکمت عملی کیا ہو سکتی ہے. جب آپ اس طرح اقدام کریں گے تو یہ صابرانہ اقدام ہوگا. صبر کا مطلب یہ نہیں ہے کہ آپ ہاتھ توڑ کے بیٹھ جائیں, صبر کا مطلب یہ ہے اپنا ہدف مقرر کریں
اور حکمت سے
اور حکمت کے ساتھ اپنی پالیسی بنائیں, اور پھر اس حکمت عملی کو سامنے رکھ کر آپ اقدامات کریں. یہ صابرانہ اقدامات ہوں گے. ایک ہوتے ہیں عاجلانہ اقدامات, یعنی آپ نے
اجلت میں
جو کچھ کرنا ہے وہ بس ایک دم کرنے کے لیے آپ نکل کھڑے ہوئے, آپ نے اس کے لیے کوئی منصوبہ بندی نہیں کی, آپ نے اس کے کوئی عواقب اور نتائج نہیں سوچے. اس طرح کے اقدامات جو ہیں یہ بڑے خطرناک ہو جاتے ہیں. یہ فرد کے لیے بھی خطرناک ہو جاتے ہیں, یہ قوموں کے لیے بھی خطرناک ہو جاتے ہیں.
گاندھی صاحب, حکمرانوں کے بارے میں مسلم میں جو ایک حدیث ہے اس کو اگر میں تھوڑا سا سمپلیفائی کروں تو وہ یہ کہ بدترین حکمران وہ ہیں جو تم سے نفرت کریں اور تم ان سے نفرت کرو, اور وہ تم پر لعنت کریں تم ان پر لعنت کرو, لیکن تب تک ان کی اطاعت کرو جب تک وہ نماز قائم کر رہے ہیں اور زکات لے رہے ہیں. یہ دو جو خصوصیات بیان ہوئی ہیں ان کی کیا اتنی اہمیت ہے کہ اگر حکمرانوں میں یہ موجود ہیں تو آپ کو صبر کرنا پڑے گا؟
نہیں, اس میں اصل میں یہ بتانا مقصود ہے کہ ایک حکمران استبدادی حکمران کی حیثیت سے آپ پر غلبہ پا چکا ہے.
ٹھیک.
دیکھیے, پہلے ایک بنیادی بات سمجھ لیجئے, ہم اصل میں جمہوری معاشرے میں رہ رہے ہیں. جمہوری معاشرے میں حکمرانوں پر تنقید کرنا, ان کو تبدیل کرنے کی کوشش کرنا, یہ جمہوری کلچر کا حصہ ہے.
صحیح.
یہ بات مان لی جاتی ہے, یہ کوئی برا کام نہیں سمجھا جاتا. مثال کے طور پر میں اگر پاکستان میں کسی حکمران پہ تنقید کرتا ہوں, یا میں کوئی سیاسی پارٹی بناتا ہوں, یا میں تبدیلی کے لیے کوئی منصوبہ سازی کرتا ہوں, تو یہ جرم نہیں ہے.
صحیح.
حکومت استبدادی ہے, یعنی ایسی حکومت ہے کہ جس حکومت میں لوگوں کی رائے کی بنیاد پر تبدیلی نہیں آتی, وہ بندوق کے زور پر قائم ہو گئی,
تو فوجی حکومت کہہ لیں.
اب اگر یہ صورتحال پیدا ہو گئی ہے اور ایک مسلمان اس طرح کا استیلا اور تغلب قائم کر کے, جیسے فوجی حکومتیں ہیں یا بادشاہتیں ہیں, اس طرح کی حکومت قائم کر بیٹھا ہے جہاں آپ زبان کھولیں گے تو یا آپ جیل میں ہوں گے
یا
پھانسی چڑھا دیا جائے گا آپ کو. اگر ایسی صورت پیدا ہو جائے تو پھر نبی صلی اللہ علیہ وسلم نے یہ کہا کہ صبر سے کام لو, اچھی حکمت عملی کے ساتھ معاملات کے لیے اللہ سے درخواست کرو, اور اس وقت تک کوئی ایسا عاجلانہ اقدام نہ کرو, یعنی وہاں خروج زیر بحث ہے. لوگ یہ پوچھ رہے ہیں کہ ہم تلوار اٹھا لیں اس طرح کے حکمرانوں کے خلاف, تو آپ نے فرمایا کہ نہیں, جب تک کہ وہ دین کی بنیادی چیزوں کو اپنے ہاتھ میں تھامے ہوئے ہیں اس وقت تک ان کے ساتھ اطاعت کا رویہ اختیار کرو, تاکہ نظم میں خلل نہ پیدا ہو اور کوئی خرابی واقع نہ ہو جائے. اس کو آپ ان حالات کے اندر رکھ کر دیکھیے, اور یہ حالات کو یہ نہیں ہے کہ ماضی کا حصہ ہے, اب بھی جہاں استبدادی حکومتیں قائم ہیں وہاں یہ آسان کام نہیں ہوتا. تو پیغمبر کو اصل میں دونوں چیزیں آپ کو بتانی ہوتی ہیں, پیغمبر کو دونوں چیزیں بتانی ہوتی ہیں. آپ نے اجازت بھی دی کہ ہاں یہ ہو سکتا ہے کہ کسی وقت خروج کرنا پڑ جائے, کسی وقت بغاوت کرنی پڑ جائے, لیکن بغاوت آپ کب کریں گے؟ ایک یہ کہ حکومت استبدادی ہے اس وقت بغاوت کریں گے, دوسرے یہ کہ کفر کا ارتکاب ہو گیا اس وقت بغاوت کریں گے, اور تیسرے یہ کہ بغاوت کرنے کے لیے وہ لوگ اٹھیں گے جن کو لوگوں کا اعتماد حاصل ہوگا.
صحیح.
تو اگر حکمرانوں کو لوگوں کا اعتماد حاصل نہیں رہا تو سوال یہ ہے کہ آپ کو حاصل ہے.
جی, کفر کے لیے کہہ دیا گیا کہ اس معاملے میں واجہ حجت خدا کی طرف سے موجود,
یعنی آپ بالکل متعین طور پر بتا سکیں گے یہ چیز اب وہاں پہنچ گئی ہے کہ یہاں یہ شخص اصل میں اسلامی کو چھوڑ بیٹھا ہے, دینی کو چھوڑ بیٹھا.
صحیح.
ہے یہاں اصل میں جو مذہبی تعلق حکمران کے ساتھ پیدا ہوتا ہے وہ زیر بحث ہے.
صحیح.
جو دنیاوی تعلق حکمران کے ساتھ پیدا ہوتا ہے وہ زیر بحث نہیں ہے.
ٹھیک.
اس میں ہم اپنے حالات کے لحاظ سے جو پالیسی چاہے بنا سکتے ہیں, اور جس طرح کہ میں نے عرض کیا آج کے جمہوری دور میں ہم حکمرانوں کو تبدیل کرنے کے اقدامات کرتے ہیں, احتجاج بھی کرتے ہیں اور جدوجہد بھی کرتے ہیں.
صحیح.